الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهد الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ومولانا محمدا عبده ورسوله اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وأصحابه وأزواجه وذرياته وبارك وسلم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل للمؤمنين يغضوا من أبصارهم ويحفظوا فروجهم ذلك أزكى لهم إن الله خبير بما يصنعون وقال تعالى ففروا إلى الله صدق الله العظيم وقال رسول الله صلى الله عليه وسلم زين العين النظر وقال رسول الله صلى الله عليه وسلم لعن الله الناظر والمنظور إليه أو كما قال رسول الله صلى الله عليه وسلم میرے مرشد اور میرے شیخ شیخ العرب والعجم عارف باللہ حضرت والا حضرت مولانا شاہ حکیم محمد اختر صاحب نور اللہ مرقدہ کا شعر ہے، نقش قدم نبی کے ہیں صلی اللہ علیہ وسلم، نقش قدم نبی کے ہیں جنت کے راستے، نقش قدم نبی کے ہیں جنت کے راستے، اللہ جل جلالہ اللہ سے ملاتے ہیں سنت کے راستے، نقش قدم نبی کے ہیں جنت کے راستے، اللہ سے ملاتے ہیں سنت کے راستے۔ جناب رسول اللہ صلی اللہ علیہ وسلم کی حدیث شریف ہے کہ من احیا سنتی فقد احبنی، جس نے میری ایک سنت کو زندہ کیا اس نے مجھ سے محبت کی، اور ومن احبنی کان معی فی الجنہ، اور جس نے مجھ سے محبت کی وہ جنت میں میرے ساتھ ہوگا۔ اب وہ شعر سمجھ میں آئے نا، نقش قدم نبی کے ہیں جنت کے راستے، اللہ سے ملاتے ہیں سنت کے راستے۔ سرور عالم صلی اللہ تعالی علیہ وسلم فرماتے ہیں کہ صلو کما رأیتمونی اصلی، کہ نماز پڑھو ایسی جیسے تم مجھے نماز پڑھتے ہوئے دیکھتے ہو۔ اور رسول اللہ صلی اللہ علیہ وسلم کو نماز پڑھتے ہوئے کس نے دیکھا؟ صحابہ نے۔ لہذا صحابہ نے جو چیز کو دیکھا اس کو آگے نقل کر دیا، تو پتہ یہ چلا کہ نماز کا اہتمام یہ ہو کہ سنت کے مطابق پڑھنی چاہیے۔ سنت یہ سرکاری طریقہ ہے، سنت یہ سرکاری طریقہ ہے۔ اس لیے ہمارے شیخ اور مرشد رحمت اللہ علیہ حضرت کے جب حاضر ہوئے تو اہتمام ہوتا تھا کہ ہمیں نماز سکھانا، کہ دیکھو بھائی ایسے کھڑے ہونا ہے۔ لہذا کھڑے ہونے کا طریقہ یہ کہ بل جب کھڑا ہو سیدھا، اور دونوں پاؤں بالکل سیدھے قبلے کی طرف ہو، ایسے ٹیڑھے نہ ہو، ایسے ٹیڑھے نہ ہو بلکہ بالکل سیدھے، پاؤں کی انگلی کو رخ قبلے کی طرف ہو، اور کم از کم چار انگل کا فاصلہ رکھنا یہ مستحب ہے۔ یہ چار انگل اس طریقے سے اتنا فاصلہ رکھنا یہ مستحب ہے، اور سیدھا کھڑا ہو، نہ جھک کر کھڑا ہو نہ اکڑ اکڑ کھڑا ہو۔ اس کے بعد اپنے ہاتھوں کو کان کی لو تک اٹھائے، یعنی انگوٹھے کو لو کے قریب کر لے، تو تین روایتیں آتی ہیں نبی صلی اللہ علیہ وسلم کی کہ آپ کندھے تک اٹھ جاتے تھے، ایک روایت کان تک، ایک روایت سر تک، یہ تین روایتیں موجود ہیں۔ لہذا ये जो हम हमारे यहाँ जो तरीका सिखाया जाता है कि इस तरीके से कान रखो, कान के तक अंगूठे तक आपका घुटना ले जाओ कान की लौ तक। अब ये देखिए, ये हाथ सर पे पहुंच गया, ये कान की लौ तक भी हो गया और कंधे पर भी हो गया। एक लड्डू में तीन मजे हो गए, समझा गुड्डू? गुड्डू की समझ में लड्डू आए ना दादा? उस गुड्डू को चाहिए गुड्डू, ये असल में गुड्डू है, अच्छा करो गुड्डू, ये है। तो ये, और ये तरीका मर्दों के लिए है, औरतों के लिए कंधे तक हाथ उठाना है। और ये इसमें देखिए तीनों आ गए कि नहीं आ गए? ये अब जब हाथ की मेरी देखिए, कंधे पे भी है, कान पे भी है और सर पे भी है। ये इमाम अबू हनीफा रहमतुल्लाह अलैह को जो अल्लाह ताला ने तफहीम अता फरमाई थी और फहम, इफहाम और तफहीम दोनों, फहम के ऐसे ही जमा किया, इस तरह उम्मत को समझाया साहबा के तरीके को, ये तीनों बातें जमा हो गई, तीनों रिवायत की तत्वीक हो गई, गोया कोई इश्काल ही ना बचा। इसलिए तो कहा गया कि जब कोई बात समझ में ना आए उसको बड़े उलमा से समझना चाहिए, क्योंकि कई अहादीस मुबारक होती है। तो अब कोई एक हदीस शरीफ तर्जुमा किसी किताब में पढ़ लिया, है आलिम नहीं, क्योंकि जाहिर बात है किसी किताब में कोई आदमी एक हदीस शरीफ नकल करेगा? इन उलमा को जो पूरे एक साल दौरे हदीस में, जो सिर्फ एक बरस पूरे इब्तदा से इंतहा तक अहादीस मुबारका पढ़ाई जाती है, वो सिर्फ इसलिए कि तमाम अहादीस मुबारका नजर से गुजर जाए और उस्ताद से समझकर, क्योंकि एक रिवायत कहीं मुख्तसर होती है कहीं पर तफसील से होती है, ताकि बात समझना आसान हो जाए। इसलिए तो कहा आलिम आलिम है। इसलिए शॉर्ट कोर्सेज से मौलवी बनने वाला वो मेड इन चाइना मौलवी होता है। यह किताब पढ़ के कहे मैं भी मौलवी बन गया, तो ठीक है मौलवी तो हो लेकिन चाइना क्वालिटी हो, ब्रांडेड क्वालिटी नहीं है कि जी को कहे मैंने तो किताब में पढ़ा। यहां तक के बुखारी शरीफ पूरी पढ़ के आप नमाज का तरीका नहीं देख सकते। पूरी बुखारी शरीफ जिसमें तकरीबन 7,500 अहादीस मुबारक के करीब है, उसमें भी पूरी नमाज का तरीका नहीं है। लिहाजा कोई कैसे ही कह सकता है कि हमें बुखारी शरीफ से दिखाओ? इसलिए तो ये रिवायत वो इमाम बुखारी रहमतुल्लाह अलैह ने अपनी तरफ से उनका एक मियार बनाया कि इस मियार पर मैं कुछ अहादीस मुबारका को जमा करूंगा। उससे मकसद ये नहीं था कि पूरा दीन उन्होंने ना, उन्होंने ये बात फरमाई कि बस सिर्फ बुखारी में ये दीन मिलेगा, सही बुखारी में, बल्कि उन्होंने एक अपना एक मियार बनाया और उस मियार पर कुछ अहादीस मुबारका को इंतखाब करके, अब बताइए 7,500, इमाम अहमद इब्ने हंबल रहमतुल्लाह अलैह को 10,00,000 अहादीस शरीफ याद थी, 1,000,000, वाहिद मिलियन, 10,00,000। अब आप बताइए बुखारी शरीफ में सिर्फ 7,500 अहादीस मुबारका। तो बहरहाल हाथों को कानों की लौ तक ले गए, अंगूठे को उसके करीब ले गए और उंगली आसमान की तरफ, उसका रुख और हथेली का रुख किबले की तरफ हो, ऐसे ना हो। हजरत वाला हरदोई रहमतुल्लाह अलैह हंस के फरमाते थे अपने मुंह पर थप्पड़ मत मारा करो, बाजी जो करते ना ऐसे, हमारे थप्पड़ मत मारो। बल्कि उसको ऐसे रखो, और बाजे लोगों की अजीब आदत होती है, क्योंकि क्या अजब करते ना, गर्दन को ऐसे करते हैं, गर्दन आगे ले आते हैं, यानी गर्दन, अगर हाथ किसी को उधर नहीं कि हाथ जा रहा है कोई बात नहीं, कोई डंडा लेके पीछे नहीं पड़ा हुआ, क्योंकि इंसान माजूर है, अगर हाथ उसका यहां तक नहीं जा रहा तो जहां तक जा रहा है बस ठीक है। یہ شریعت کتنی عجیب ہے کہ معذور آدمی کے عذر کو قبول کرتی ہے، لیکن ادھر ادھر دیکھنا معذوری نہیں ہے، یہ بے وقوفی اور حماقت ہے. حضرت عیسیٰ علیہ السلام کو دیکھا کہ بھاگے چلے جا رہے ہیں، تو پوچھا حضرت کیا بات ہے، آپ اتنی میرے شیخ بات فرماتے تھے، اتنی تیزی سے کیوں بھاگ رہے؟ فرمایا کہ احمق سے بھاگ رہا ہوں. تو اس نے کہا کہ حضرت اللہ نے آپ کو یہ کیا کوڑی کو ہاتھ پھیرے وہ اچھا ہو جاتا ہے، اور اللہ تعالیٰ نے آپ کو نبوت عطا فرمائی، آپ نبی ہیں، تو کیا فرمایا آپ کیوں بھاگ رہے ہیں اس سے؟ فرمایا دیکھو حماقت قہر خداوندی ہے، بیماری تو مصیبت ہے اور حماقت عذاب ہے، لہذا مصیبت پہ تو اجر ملتا ہے. اور عذاب سے جوتے پڑتے ہیں، یعنی مصیبت پر انڈا اور مرنڈا ملتا ہے، اور عذاب میں ڈنڈا پڑتا ہے. تو یہ طریقہ سمجھ میں آیا نا، کہ ایسے ہتھیلی کو رکھ کر اپنی گردن رکھے اور نگاہ سجدے کی جگہ پر رکھے، اس کے بعد اللہ اکبر جب کہتے ہیں، اب ہاتھ سیدھے ہاتھ کی ہتھیلی کو الٹے ہاتھ کی ہتھیلی کے پشت پر رکھا، ایسے یہ ہو گیا نا، تین انگلیاں سامنے، چھوٹی انگلی اور انگوٹھے سے ایسے حلقہ بن گیا. اب یہ دیکھیں، یہ طریقہ. اب دیکھنے کا مزہ کچھ اور ہے اور دکھانے کا مزہ بھی کچھ اور ہے. اس کو کہتے ہیں عملی مشق، اس کو کہتے ہیں نیٹ پریکٹس. نیٹ پریکٹس، یہاں پریکٹس ہو رہی ہے نا، کیونکہ ہاتھ باندھنے کا مسئلہ یہ ہے کہ ہاتھ جو ہے غیر نماز میں نہیں باندھ سکتے، قمیض میں مت گھساؤ ہاتھ کو، غیر نماز میں ہاتھ نہیں باندھ سکتے، یہ صرف نماز کے لیے خاص ہے. تو ایسے ہاتھ باندھا اور یہ چھوٹی انگلی اور انگوٹھے سے ایسے کیا، یہ ہو گیا، یہ نیٹ پریکٹس. اور اس کے بعد چھوڑ دیا ہاتھ. تو اچھا، اس کا افضل طریقہ تو یہ ہے کہ یہ جو الٹا ہاتھ کا انگوٹھا ہے اس کو ناف کے نیچی سطح پر رکھیں، تو بس بہات یہ مستحب طریقہ یہ ہو گیا جو کتابوں میں لکھا ہوا ہے، صحیح ہے نا، تین انگلیاں ایسے سامنے آ گئی، اب یہ کھڑے ہیں، اب سیدھے کھڑے ہیں، سبحان اللہ. یہ نیٹ پریکٹس ہو گئی، ابھی ٹورنامنٹ ہوگا اس میں ایسے ہی کریں. اور ویسے بھی اس میں صرف دو رکعت ہوتی ہے جمعے میں، ہے نا، اس سے پہلے تو چار رکعت پڑھیں گے، لیکن جمعے میں دو رکعت جماعت سے ہوتی ہے، تو یہ T20 ہو گیا، لوگوں کو بہت پسند ہے T20. میرے شیخ فرماتے تھے، دیکھو دین کے لیے ایسی باتیں کرنا ایسا ہے جیسے سورج کو چراغ دکھانا، بلکہ اس سے بھی زیادہ، لیکن یہ سمجھانے کے لیے ہے، اصل مقصود دین ہے. میرے شیخ فرماتے ہیں کہ دیکھو اذا ہسا فقط ہسا، حضرت فرماتے تھے میں ہسا ہسا کے دین سکھاتا ہوں، تو مقصود دین سکھانا ہے، باقی یہ 20 سب 20 یا 2020. اور پہلے 20,000 Y2K کا بیوقوف بنایا لوگوں کو نا، کہ 2000 آ رہا ہے قیامت آ جائے گی، اور 2012 میں دجال آ جائے گا. تو یاد رکھنا علامات قیامت ہیں، ان علامات قیامت میں سے علامت یہ بھی ہے کہ ایک رمضان شریف میں دو دفعہ چاند گرہن ہوگا، اور اسی طریقے سے رمضان شریف میں مکہ شریف میں جو لوگ ہوں گے ایک عجیب آواز آئے گی، پھر اسی سال حج میں منا میں خون ریزی ہوگی، اور اگر یہ خون ریزی سمجھ میں نہ آئے جی منا میں کیوں ہوگی، تو دیکھو اس دفعہ ہوا نا، یہ سب بدماشی تھی خبیصوں کی مسلمانوں کو پریشان کرنے کے لیے، اور ساری باتیں کھل گئی ہیں کہ وہ رافضیوں کا تماشا جو گزرنے کی جگہ ہے وہاں سے واپس جانا، مسلمانوں کو پریشان کرنا، تو گویا کہ یہ چیز بڑھ رہی ہے، ان کو ہے کہ مسلمانوں کو اذیت دو ستاؤ. لہذا اسی زمانے میں حج میں منا میں خون ریزی ہوگی، یہ سب باتیں احادیث مبارکہ میں ہیں، اور حکیم الامت نے بہشتی زیور میں ساتویں حصے میں نقل کیا ہے، آپ پڑھیں اس کو، بہشتی زیور کا ساتواں حصہ، اپنی عورتوں کو بھی پڑھائے، اس میں بڑی پیاری پیاری باتیں ہیں جس میں قیامت کا ذکر بھی ہے، قرب قیامت. پھر اسی سال اللہ تعالی حضرت مہدی کا علیہ السلام کا ظہور فرمائیں گے، اور ان کا تشریف لانا برحق ہے. اور آسمان سے آواز آئے گی، ظہور اس لیے کہتے ہیں کہ موجود پہلے سے ہوں گے، موجود پہلے سے ہوں گے، لیکن آسمان سے آواز آئے گی کہ یہ مہدی ہیں، اور وہ جناب رسول اللہ صلی اللہ علیہ وسلم کی اولاد میں سے ہیں، قریش میں سے، اور ان کا نام بھی عبداللہ. وہ تشریف لائیں گے اور اللہ تعالی کی طرف سے ندا ہوگی، تو لوگ ان کی طرف جائیں گے کہ تاکہ، کیونکہ پریشان سب مسلمان اب بھی ہیں کہ ہمیں کوئی رہبر چاہیے، دینی رہبر، لیڈر نہیں. لیڈر نہیں چاہیے، لیڈر چاہیے، سیڑھی چاہیے، سلم. اور اگر آپ وہاں جائیں گے تو کہربائیاں بھی ہوگی، جس کو ایسکیلیٹر بولتے ہیں، خودکار، آٹومیٹک. تو حضرت مہدی وہاں سے مدینہ شریف چلے جائیں گے، لوگ ان کے پیچھے وہاں جائیں گے، پھر ان کو لے کر آئیں گے دوبارہ، پھر ان کے ہاتھ پر بیعت فرمائیں گے، ہوں کریں گے لوگ، علماء ان کے سے درخواست کریں گے، بس پھر اس کے بعد وہی بات ہے جس سے یہود و نصارہ ڈرتے، جس کے پہلے ہونے سے جس کے بعد سے یہود و نصارہ ڈرتے. اور ملک شام میں پھر دجال کا بھی اس زمانے میں ظہور ہو چکا ہوگا، ہو جائے گا. پھر ملک شام میں حضرت عیسیٰ علیہ السلام تشریف لائیں گے، اور آپ کے نزول، اس کو کہتے ہیں نزول مسیح. اور باقی رہا یہ غلام احمد قادیانی، جس نے اپنے آپ کو نزول بولتا ہے، وہ نزول تھوڑی ہے، سالے کا تو انزال ہوا تھا. اور ایک بات یاد رکھنا کہ کسی غیر کا اس طریقے سے خطاب کرنا، اس میں بھی اجر و ثواب ہے. بعض مواقع ایسے ہیں جہاں گالی دینا ثواب ہے، وہ سیکھنا پڑتا ہے. تو اس سے مسیح سے پوچھو نا، قادیانی سے تو کہاں سے نکلا تھا؟ بس جہاں سے نکلا تھا وہیں واڑ دیا تھا. علماء نے وہ تعاقب کیا، اللہ تعالیٰ ان علماء اکرام کو، علامہ انور شاہ کشمیری رحمت اللہ علیہ اور ان کے رفقاء کار، ان کے تلامذہ حکیم الامت تھانوی رحمت اللہ علیہ، حضرت مفتی، حکیم الامت کے خلفاء اور ان کے تلامذ، سب حضرات نے ماشاءاللہ ایسا، حضرت حسین احمد مولانا شیخ الاسلام، حضرت مدنی رحمت اللہ علیہ، ان کے رفقاء کار اور تلامذہ، कि जिसको पंजाबी में कहते उत्थे ही वाड़ दिया। यहां वाड़ने का मजा है ना। यानी वाड़ने का तर्जुमा कहेंगे बाजे लोग क्या है माने, इसके माने घुसेड़ना है। और देखिए जब जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का विसाल हुआ तो उस वक्त अब बाजों की राय यह थी कि इनको मक्के शरीफ दफन किया जाए क्योंकि उनका वतन है। और बाजों ने कहा भाई जब ये मदीना शरीफ हिजरत कर गए अब यहीं दफन करें। बाजों ने कहा अच्छा चलो भाई जरा कुछ मुसालेहत करते हैं क्योंकि लोगों को रिजर्वेशंस हैं। कोई मौलाना साहब कुछ ऐसा मामला करो कि बैलेंस दीन और दुनिया बन जाए। बैलेंस दीन और दुनिया ऐसा है जैसे तराजू के पलड़े में मोती रखना, सोने जवाहरात रखना, और दूसरे पलड़े में उसका बैलेंस बराबर करने के लिए गोबर पखाना रखना। अगर दुनिया मतलूब ना होती तो शरीयत में मुआशरत, मुआशियात, इकोनॉमिक्स और ये खानदानी और अखलाकियात ना सिखाए जाते, मईशत का निजाम ही ना होता। अगर दीन दुनिया को कबूल ना करता तो ना सिखाते कि जब तुम सौदा बेचो तो अपना आयब बताओ, ना सिखाया जाता। वो अखलाकियात की पूरा जो अहादीस मुबारक और फिक्र के अबवाब वो सब कुछ ना होते। लेकिन दीन को दुनिया से बैलेंस करना ऐसा ही है जैसे सोने जवाहरात को गोबर से बैलेंस करना। एक तो पलड़े में वो रखा, एक पलड़े में वो रखा, बताइए साहब। दोनों के वॉल्यूम में भी तो कितना फर्क है। अब बताइए एक छटांग भर का हीरा होता है करोड़ों रुपए का, वो इतना सा होता है, छटांग भर का गोबर इतना सारा होता है। कोई मुमासलत मुनासबत ही नहीं है दोनों का, कहां पाक कहां नापाक। तो कहा भाई बैलेंस दीनों दुनिया कुछ करो, तो क्या मदीना और मक्का शरीफ के दरमियान में दफन कर दे। उस वक्त जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के यार गार और खुसर और पूरी इंसानियत में आप जैसी शख्सियत नहीं है। पूरी उम्मत, तमाम अंबिया अलैहिस्सलाम की उम्मत एक तरफ और हजरत अबू बकर रज़ी अल्लाह ताला एक तरफ, बल्कि भारी फिर भी भारी। ये मसला है। उन्होंने इरशाद फरमाया कि मसला यह है कि नबी का जहां विसाल होता है वहीं जो है वो तदफीन की जाती है। लिहाजा इसीलिए आप अम्मा आयशा, हमारी मां हजरत आयशा रज़ी अल्लाह ताला अन्हा के उस हुजरे में जहां आपका विसाल मुबारक हुआ वहीं पर आप तशरीफ फरमाए। उसके बाद उनके वालिद साहब आए। उसके बाद जब हजरत उमर का विसाल का वक्त करीब आया, खून निकल रहा था, यहां तक कि दवा भी दी गई तो वो बाहर आ गई, तो उन्होंने उस हालत में हजरत आयशा रज़ियल्लाहु ताला अन्हा के पास अपने बेटे को भेजा कि जाओ हमारी मां से जाकर इजाजत पूछो कि उमर अपने लिए आपसे इजाजत मांगता है। तो हजरत आयशा रज़ियल्लाहु ताला अन्हा की आह निकली और फरमाया कि मैंने ये जगह अपने लिए रखी थी, लेकिन मैं अपने ऊपर उमर रज़ियल्लाहु ताला को तरजीह देती हूं। तो हजरत उमर रज़ियल्लाहु ताला फिर वहां आराम फरमा हुए। उसके बाद हजरत आयशा रज़ियल्लाहु ताला ना चूंकि अपना घर था, अपनी जगह थी, एक तरफ शहर और दूसरे तरफ अब्बा, तो इसलिए बेधड़क आती जाती थी। لیکن حضرت عمر رضی اللہ تعالیٰ نے ان کے آنے کے بعد پھر پردہ کرنے لگی. وہ ایک جگہ خالی ہے ابھی وہاں پر, اور ہمارا عقیدہ یہی ہے کہ وہاں حضرت عیسیٰ علیہ السلام تشریف فرما ہوں گے. اس حجرے میں ایک جگہ خالی ہے. تو عیسیٰ علیہ السلام, تو میں بتا رہا تھا غلام احمد قادیانی, اب مسئلہ پتہ چلا نا, نبی صلی اللہ علیہ وسلم کا وصال ہوئے, انبیاء علیہ السلام جہاں وصال ہوتا ہے وہیں پر ان کی تدفین ہوتی ہے. زمین کو رونق بخشنے کے لیے ان کا جسم مبارک وہاں رکھا جاتا ہے اسی ٹکڑے پر. لیکن غلام احمد قادیانی مرا کہاں پر؟ انہیں کی اپنی کتابوں میں دیکھ لے, کہتے بقول پنجابی زبان میں کہتے ٹٹی خانے میں مرا. سنا تھا ہی پہلے, لیکن اس طرح نہیں سنا ہوگا. اس وقت یہاں تہذیب کی ضرورت نہیں ہے اس بد تہذیب کے لیے. نبی صلی اللہ علیہ وسلم کی محبت اور ختم نبوت کے عقیدے کی عظمت کا تقاضا یہ ہے کہ اس بےہودہ کی ہلکی عظمت نہیں ہونی چاہیے, اس بے شرم کی. کہاں مرا؟ ٹٹی خانے میں. لو جی, لیکن میں یہ بات عرض کرتا ہوں کہ اس کے اپنے لوگ اس کو نبی نہیں مانتے, کیونکہ اگر نبی مانتے تو وہیں دفن کرتے نا. اس لیے پھر جب لوگ اس کی قبر پر جاتے پڑھتے بسم اللہ اللہم انی اعوذ بک من الخبث والخبائث, یہ زندگی میں پہلی دفعہ سنی ہوگی بات. میں نے بھی پہلی دفعہ بیان کیے, اللہ تعالیٰ نے مجھے ختم نبوت کے عقیدے کی برکت سے عطا فرمائی. اور جگہ تو جب قبر پہ جایا جاتا ہے کہا جاتا ہے السلام علیکم ورحمۃ اللہ وبرکاتہ, سلام کیا جاتا ہے. کیوں صاحب قبرستان میں جاتے سلام کرتے نہیں کرتے؟ ارے تھوڑا سا یوں ہونا, ہاں بس, اب تاکہ دیکھتے رہے نا, آپ کو دیکھتے بھی رہے دکھاتے بھی رہے. اور میرے شیخ فرماتے اس کا نام ہے دکھول. تم ہمارے ہم تمہارے ہو چکے, دونوں جانب سے اشارے ہو چکے. تو یہ مضمون دیکھو, پہلی دفعہ اللہ تعالیٰ نے عطا فرمایا کہ تمام قبروں پر جاتے ہیں پڑھتے ہیں السلام علیکم ورحمۃ اللہ وبرکاتہ, سلام کیا جاتا ہے. وَإِنَّا إِنْ شَاءَ اللَّهُ بِكُمْ لَاحِقُونَ, کہ اللہ نے چاہ ہم بھی تمہارے ساتھ آ جائیں گے. لیکن اگر وہ خبیث وہاں دفن ہوتا پھر پڑھتے جو لوگ جانے سے پہلے پڑھتے بسم اللہ اللہم انی اعوذ بکا من الخبث والخبائث, یہ دعا بیت الخلاء میں جاتے ہوئے پڑھی جاتی, جانے سے پہلے پڑھی جاتی ہے. کیوں جناب مولوی صاحب؟ اور اس قادیانی کے لیے یہی پڑھی جاتی, یہ ہے اسی لائق, یعنی کہ اللہ اس خبیث کے شر سے بچا. تو عیسیٰ علیہ السلام اب وہ کہاں سے نکلا تھا؟ عیسیٰ علیہ السلام آسمانوں سے تشریف لائیں گے, دو فرشتوں کے کندھے پر ہاتھ رکھے ہوئے, دمشق کی جامع مسجد کے مینار پر اتریں گے. میرے شیخ فرماتے ہیں کہ اللہ تعالیٰ نے عزم کیوں رکھا کہ فرشتوں کے کندھے پر ہاتھ رکھ کر آپ کیوں اترے, کیوں اتریں گے؟ فرمایا یہ اکرامن ہے. یہ ان کا اکرام ہے, اکرامن ان کو ایسے کہ دو فرشتوں کے کندھے پر ہاتھ رکھ کر آپ تشریف لائیں گے. اور اس کے بعد نماز تیار ہوگی وہاں پر مینار پر. جب آپ تشریف لائیں گے تو ارشاد فرمائیں گے سیڑھی لگاؤ, اب سیڑھی لگائی جائے گی, پھر مینار سے آپ نیچے تشریف لائیں گے. اس وقت حضرت مہدی نماز پڑھانے کے لیے بالکل تیار ہوں گے, اور آپ سے درخواست بھی کریں گے کہ آپ نماز پڑھائیے. آپ فرمایا نہیں, اقامت, چونکہ مسئلہ یہ ہے کہ اقامت جس کے لیے پڑھی جائے نماز وہی پڑھائے. ایک دفعہ جو امامت کے مسلح پہ چڑھ گیا, اب کتنا ہی بزرگ آ جائے استاد آ جائے, جس کے لیے اقامت پڑھی جائے وہی نماز پڑھائے. لہذا عیسیٰ علیہ السلام بھی یہی عمل فرمائیں گے, اقامت چونکہ پڑھی جا چکی ہوگی. آپ فرمائے نہیں, انہیں سے نماز پڑھوائیں گے. اب ایک سوال کہ عیسیٰ علیہ السلام آسمانوں سے تو فرشتوں کے کندھوں پر ہاتھ رکھ کر تشریف لائیں گے اور عرض کر دیا یہ اکرامن ہے کہ اللہ تعالیٰ ان کو پروٹوکول کے ساتھ اپنے اس مقبول بندے کو اعزاز کے ساتھ دنیا میں جلوہ نما فرمائیں گے. میں سوچ رہا تھا کیا لفظ استعمال کروں, اس ذات مقدس کے لیے اللہ تعالی نے خود ہی مدد فرما دی کہ جلوہ نما فرمائیں گے. اس کے بعد پھر سیڑھی منگوانا, بھائی اتنی آسمان جس کو کسی نے دیکھا نہیں ہے, اتنی اوپر سے تو کیسے فرشتوں کے کندھے پر تو مینار کتنے فٹ ہوگا, 100 فٹ, 200 فٹ, 500 فٹ, 500 فٹ کیا حیثیت رکھتا ہے, لیکن سیڑھی منگوائیں گے. کیوں؟ اس لیے کہ اب دنیا میں تشریف لے آئے, دنیا دار الاسباب ہے, یہاں ہر کام سبب کے ذریعے سے ہوتا ہے. یہ بتا دیا. اس لیے ترک اسباب کو ہمارے بزرگوں نے منع کیا ہے, شریعت کا ذوق نہیں ہے اسباب کو ترک کرنا. کہ کوئی اگر آدمی اسباب اختیار کرے کہتے تمہارے اندر توحید کامل نہیں ہے, ایسی بات نہیں ہے. توکل, اللہ پر توکل کرنا اس کا نام نہیں ہے. توکل کے معنی یہ ہے ترکیب الاسباب نحو ترکیب الاسباب دون الاعتماد والاعتماد على اللہ, کہ اسباب کو اختیار کرنا لیکن اس پر بھروسہ نہ کرنا, بھروسہ صرف اللہ پر کرنا. جس کو نبی صلی اللہ علیہ وسلم نے ایسے فرمایا کہ اونٹ کو رسی سے باندھو, یہ اسباب ہے کہ رسی باندھو اس کو, لیکن رسی میں بھروسہ نہ کرو. اللہ اکبر, یعنی کتنا سکھایا کہ رسی بھی باندھو لیکن رسی میں بھروسہ بھی مت کرو. اس کو کہتے ہیں توکل. لہذا رزق کے اسباب اختیار کرے, دکان کھولے, کام کرے, رزق اللہ پر کے لیے نظر اللہ پہ رکھے. سمجھے نا, اس کو کہتے ہیں توکل. تو اس لیے عیسیٰ علیہ السلام سیڑھی کے لیے سیڑھی آئے گی. کہ دنیا دار الاسباب ہے, ورنہ جس شخصیت مبارکہ کے لیے آسمانوں سے تشریف لانا, بتاؤ کتنا بڑا فاصلہ, یہ کیا مشکل تھا. لیکن عالم کو بتا دیا, دیکھیں جس وقت نبی صلی اللہ علیہ وسلم نے یہ باتیں ارشاد فرمائے اسی وقت سمجھا دیا کہ دیکھو اسباب اختیار کرو, اسباب پہ لیکن نظر مت کرو. اس لیے اللہ تعالیٰ اسباب ہی کے ذریعے سے نعمت عطا فرماتے. اب آپ دیکھیے, نبی صلی اللہ علیہ وسلم جب غار میں تشریف لے گئے, مکڑی نے جالہ تیار کر دیا, کبوتر نے انڈے دے دی, ورنہ اللہ کے لیے کیا مشکل تھا. لیکن اسباب بتائے نا, یہ ہے اس کے معنی. اس لیے ترک اسباب اور کر کے اس کو توکل سمجھنا, یہ توکل عند الشریعہ مطلوب اور مقصود نہیں ہے, محمود نہیں ہے. اختیار اسباب ہو اور خیر کی امید اللہ سے رکھے, اس یہ مطلوب ہے. جیسے اولاد ہے, اللہ تعالی نے اس کا سلسلہ رکھا, شادی ہے, ورنہ اللہ کے لیے کیا. اللہ تعالی نے کر کے دکھایا, بغیر ماں باپ کے بھی اللہ نے پیدا کیا. بغیر مرد عورت کے، آدم علیہ السلام بغیر عورت کے، حوا علیہ السلام، اور بغیر مرد کے حضرت عیسیٰ علیہ السلام، اور باقی ملی بھگت تو سارے عالم میں ہو رہی ہے. اس لیے اگر یہی اسباب بھی سب کچھ ہوتا تو سب شادی شدہوں کو اولاد بھی ملتی، لیکن اللہ نے فرما دیا وَيَجْعَلُ مَنْ يَشَاءُ عَقِيمًا، ہم جس کو چاہتے ہیں، وَيَجْعَلُ وہ جس کو چاہتا ہے، عقیم رکھتا ہے، باندھ رکھتا ہے، کچھ اولاد نہیں دیتا. یہ اللہ کی طرف سے، کیا اللہ کے لیے مشکل ہے کہ بغیر شادی کے مرد کے پیٹ سے بچہ نکال دے؟ مشکل ہے کیا؟ قدرت موجود ہے. قدرت کا ظہور نہ ہونا یہ قدرت نہ ہونے پر دلالت نہیں کرتا. قدرت موجود ہے، طاقت ہے، اللہ چاہے ایسا فرما سکتے ہیں. ان وہی اسباب کی بات آ گئی، اور رہی اپنی قدرت کے مظاہرے کے لیے اللہ تعالی نے دکھا دیا. تو اس لیے عیسیٰ علیہ السلام سیڑھی مانگیں گے اور سیڑھی سے آپ تشریف لائیں گے. تو میں عرض کر رہا تھا کہ قرب قیامت، قیامت ایسے نہیں آئے گی، اس کے کچھ پہلے، اس سے پہلے کے کچھ مناظر جو میں نے آپ حضرات کے سامنے ابھی کچھ پیش کیے، کچھ باتیں ہیں. پھر عیسیٰ علیہ السلام دجال کو جہنم رسید بھی فرمائیں گے، اور اللہ دجال کو اللہ تعالیٰ ایسی، اللہ تعالیٰ کی کیا اس میں حکمت ہے، قدرت دیں گے، طاقت دیں گے کہ وہ ہر دنیا میں تہلکہ مچا دے گا، لیکن حرمین میں داخل نہ ہو سکے گا. اللہ تعالیٰ اس کی بے بسی کو اس پر منکشف بھی فرمائیں گے کہ مدینہ شریف سے ایک جوان نکلے گا، وہ جیسے روایت میں آتا ہے کہ اسے کے ہاتھ میں جنت، اس کے ایک ہاتھ میں دوزخ ہوگی، حقیقت میں اس کی جنت جہنم اور جہنم جنت ہوگی، لیکن لوگوں کو دکھائے گا سبز باغ. پھر کیا کرے گا وہ اس نوجوان کو مدینہ شریف کے، وہ اس سے مناظرہ کریں گے دجال سے، تو وہ دجال اس اللہ والے کو، صاحب نسبت کو قتل کر دے گا دو ٹکڑے، اور پھر کہے گا میرے حکم سے کھڑا ہو جا رہا ہوں، واقعی زندہ ہو جائے گا. لیکن زندہ ہونے کے بعد وہ کیا ارشاد فرمائیں گے وہ بزرگ، کہ اب تو مجھے پورا یقین ہو گیا کہ تو دجال ہے. اس کے بعد مزے کی بات سنیے، مزے کی بات اس کے بعد یہ ہوگی کہ وہ ایڑی چوٹی کا زور لگا لے گا دجال پھر، کہ کسی طرح ان کو قتل کر دوں میں، لیکن پھر اس کا باپ بھی نہیں کر سکے گا. اب یہی وہ جھنجھلا جائے گا، کیونکہ ایک مرتبہ اس کو قدرت ملے گی، اور اس ایمان، اس صاحب نسبت، اس عالم ربانی کا ایمان ایسا ہوگا، اور اللہ تعالیٰ دکھائیں گے اصل میں یہ تماشا کہ وہ قتل کرے گا پھر زندہ بھی کرے گا. تو وہ یہی فرمائیں گے کہ اب تو مجھے پورا یقین ہو گیا کہ تو دجال ہے، مردود ہے، منحوس ہے. اب وہ جھنجھلا کر چاہے گا دوبارہ مانے کی، اب نہ مار سکے گا. یہ اللہ تعالیٰ کی طرف سے ہوگا، تو مدینہ شریف میں داخل نہیں ہو سکے گا. اس لیے مدینہ شریف قرب قیامت نزول سے پہلے ایک بات اور بھی ہوگی، مدینہ شریف میں زلزلہ آئے گا، اور زمین مدینہ شریف کی جو زمین ہے، جتنے منافقین وہاں آباد ہیں سب کو نکال کے باہر کر دے گی مدینہ شریف سے. اس لیے ہمارے بزرگ جو وہاں رہے، وہ علماء، وہ فقہا، وہ اولیاء اللہ، ڈرتے رہتے تھے اس بات سے کہ اللہ ایسا نہ ہو کہ ہم منافقین میں سے ہو، کیونکہ اللہ تعالیٰ یہ کام فرمائیں گے، زمین سارے منافقوں کو باہر کر دے گی. تو میں عرض یہ کر رہا تھا کہ ایسا نہیں ہوگا. 2020 سے بات چلی تھی نا کہ 2000 آیا قیامت آنے والی ہے، پھر 2012 اب قیامت آنے والی ہے. اس زمانے میں تو ایسا بعض کتابوں میں لکھا ہوا تھا، دجال سے متعلق کتابوں میں، کہ بالکل 2012 میں آ رہی ہے. تو اس زمانے میں بعض خواتین کے رابطے ہوئے تو انہوں نے کہا کہ اب اتنا، اور بعض لوگوں نے بھی، کہ دجال سے اتنا ڈر لگنے لگا ہے کہ بیت الخلاء میں بھی جاتے تو لگتا ہے سوراخ سے نکل آئے گا. اب 2015 بھی ہو گئی اور دیکھیے. اس لیے ہمارے بزرگوں کی اگر آپ کتابیں پڑھیں، حضرت مفتی شفیع صاحب رحمۃ اللہ علیہ کی کتابت پڑھیں، نزول مسیح، حکیم الامت کی کتاب پڑھیں، ہر چیز اعتدال سے لکھی ہوئی ہے. کسی نے دعویٰ نہیں کیا ہمارے علماء نے کہ 2012 میں آ جائے گی اور فلاں وقت میں آ جائے گی، کسی نے دعویٰ نہیں کیا. بس چونکہ نبی صلی اللہ علیہ وسلم نے علامات بیان کی، انہوں نے بھی علامات ہی بیان کی، اتباع کی، بس دعویٰ نہیں کیا کہ فلاں وقت میں قیامت آئے گی، 2020 میں آ جائے گی یا فلاں وقت، بس علامات ہے. اب کب آئے گی کوئی تھوڑی بتا سکتا ہے. ہاں یوں کہا جا سکتا ہے کہ علامات اکٹھی ہوتی چلی جا رہی ہیں. جس میں یہود و نصارہ کا گڑھ جوڑ، یہود و ہنود کا گڑھ جوڑ، ہنود سمجھتے ہو؟ ہاں بھائی نہیں سمجھتے نا. ارے تو منڈی ہلا رہے، اور بھی تو ہے بیچارے، تم یوں ہلا رہے وہ یوں ہلا رہے، اس لیے تو میں نے پوچھا. یہود تو سمجھتے ہیں، ہنود ہندوؤں کو کہتے ہیں. یہ اس ذات کا نام ہے جو کہ دھوتی پیچھے کی طرف سے باندھتے ہیں. ایک صاحب نے پوچھا اس کا کیا راز ہے، مجھ سے پوچھا اس فقیر سے سوال کیا کہ یہ کیا راز ہے کہ ہندو دھوتی پیچھے سے باندھتا ہے، یعنی اس کو یوں سمجھے ہندو کی دھوتی کی کھڑکی پیچھے سے کھلتی ہے اور مسلمان کی کھڑکی آگے سے کھلتی ہے. اب میری بھی کچھ شرم و حیا کا خیال کرو یار، باقی خود سمجھ جاؤ. شرح کی ضرورت ہے نہیں ہے نا، بس سمجھ لاؤ کیا مقام کھل رہا ہے اس کا. اور مسلمان جو پہنتا ہے، خصوصاً پنجاب کے چودھری صاحب، وہ دھوتی پہ بھی کلف لگاتے ہیں، اور وہ کھڑکی والی دھوتی ہوتی ہے. بس سوچو مسلمان کی اس دھوتی کی کھڑکی آگے اور اس کی کھڑکی پیچھے، بس سمجھ لو راز کیا ہے. اور راز یہی ہے کہ دونوں کی کھڑکیاں کھلیں گی. اب پھر کھڑکی آپس میں ملاپ ہوگا تو کیا ہوگا، اور وہی ہوگا جس کی نبی صلی اللہ علیہ وسلم نے خبر بھی دی ہے، بشارت بھی دی ہے کہ مسلمانوں کو فتح ہوگی. تو علامات ہیں ساری موجود، لیکن کسی بات کو یقینی کرنا اور پیشن گوئی کے اعتبار سے ایسے یہ طریقہ ہمارے اسلاف کا نہیں رہا. انہوں نے بہت کلام میں احتیاط کی. تو بہرحال میں عرض یہ کر رہا تھا نماز کا طریقہ، کہ جب کھڑے پاؤں بالکل سیدھے قبلے کی طرف رکھیں، بالکل سیدھے قبلے، ایسے ٹیڑے نہ ہو پاؤں، ایسے ٹیڑے نہ ہو، بالکل ایسے نظر آنا چاہیے سیدھے، اور سیدھا کھڑا ہو. بیٹا نماز کا وقت دیا جائے گا، بیٹھ جاؤ. اور ہتھیلی کا جب کھڑا ہاتھ نگاہ سجدے کی جگہ پر رکھے، نگاہ سجدے کی جگہ پہ رکھے، اور جب ہاتھ اٹھائے ہتھیلی کا رخ قبلے کی طرف ہو اور کان تک لے جائے، ایسے، صحیح ہے نا؟ اور اپنے ہاتھ کو دیکھ بھی لے کہ میرا ٹھیک ہے کہ نہیں ہے، اور اس کے بعد جب ہاتھ باندھے تو سیدھے ہاتھ کی ہتھیلی کو الٹے ہاتھ کی ہتھیلی کے پش پر رکھے، تین انگلی سامنے اور چھوٹی انگلی اور انگوٹھے سے ہلکا بنائے، ایسے، سمجھا رہے نا؟ اس کے بعد ناف کے نیچے یہ باندھ لیا، پھر اس کے بعد سنا پڑھنا، یہ بھی سنت ہے، سبحانک اللہم وبحمدک وتبارک اسمک وتعالی جدک ولا الہ غیرک، اس کو پڑھنا بھی سنت ہے. اس لیے اگر کوئی آدمی، امام نے قرات شروع کر دی، ایسی نماز ہے جس میں قرات ہوتی، جس کو جہری نماز بولتے، تو جب امام نے قرات شروع کر دی تو سنا نہیں پڑھنی چاہیے. اب رہی بات ایسی نماز ہے جو کہ سری نماز ہے، جس میں امام کی قرات کی آواز نہیں آتی، اس میں کیا کرے؟ تو اس میں یہ اندازہ لگا لے، اگر امام سنا پڑھ رہا ہو تو آپ بھی پڑھ لے، اور اندازہ یہ ہو کہ سنا کے بعد اس نے قرات شروع کر دی تو خاموش کھڑے رہے بس، جیسا کہ حضرت عبداللہ ابن مسعود صحابی رضی اللہ تعالی عنہ نے فرمایا، وَإِذَا قُرِيَ الْقُرْآنَ فَاسْتَمِعُوا لَهُ وَأَنصِتُوا، آگے فرمایا لَعَلَّكُمْ تُرْحَمُونَ، کہ جب قرآن پاک پڑھا جائے، پوچھا گیا کہ نماز میں کیا کیا جائے جب امام قرات کرے، تو آپ نے فرمایا یہ آیت تم نہیں پڑھتے؟ یہ آیت حضرت عبداللہ ابن مسعود رضی اللہ تعالی عنہ فقہا صحابہ میں سے ہیں، کبار صحابہ، بڑے صحابہ میں شمار، علماء، فقی صحابی تھے، عالم قاری ان کو کہا جاتا تھا، قاری. انہوں نے فرمایا کہ جب قرات کی جائے تو استماع کرو، یعنی سننے کی کوشش کرو، ارادہ ہے سننے کا ارادہ کرتے ہوئے تم اپنے کان لگائیں کوشش کرو، آواز نہ آئے کوئی بات نہیں، لیکن تم اپنی توجہ رکھو اور خاموش رہو تاکہ تم پر رحم کیا جائے. تو سنا کا مسئلہ بھی سمجھ میں آ گیا نا، سنا کا پڑھنا سنت ہے، لیکن اگر امام قرات شروع کر دے اور خاموش نمازیں جیسے ظہر اور عصر میں، اندازہ ہے کہ اب امام نے قرات شروع کر دی ہوگی تو خاموش بس اللہ اکبر کہہ کے نماز میں شامل ہو کے خاموش کھڑا رہے. تو یہ نماز کی چند سنت کا مذاکرہ ہو گیا. وقت بھی اب قریب ہے، بہرحال جس آیت کو تلاوت کہتا اس کو پڑھتا ہوں، اس مضمون کو سمجھیں کہ میرے شیخ فرماتے ہیں کہ یوسف علیہ السلام کو جب عزیز مصر کی بیوی نے گناہ کی دعوت دی، تو اس وقت یوسف علیہ السلام جو کہ نبی تھے، کیونکہ آپ کو نبوت کنویں میں عطا ہو گئی تھی، یوسف علیہ السلام کو نبوت کنویں میں مل گئی تھی، تو آپ نے نبی ہونے کے باوجود، میرے شیخ فرماتے ہیں، وہاں ٹھہر کر دعا نہیں مانگی، سجدے میں نہیں گرے کہ یا اللہ یہ مجھے گناہ کی دعوت دے رہی ہے، بلکہ آپ وہاں سے بھاگے. تو میرے شیخ فرماتے ہیں کہ حالانکہ شاہی تالے قفل، شاہی قفل تالے لگے ہوئے تھے، لیکن آپ جب تشریف بھاگتے رہے تالے کھلتے رہے، یہاں تک کہ اس نے کوشش کی قمیض سے پکڑا، قمیض پھٹ گئی. اللہ تعالی نے اس نبی کی عصمت، یعنی عزت اور ناموس کی حفاظت کے لیے ایک ایسا گواہ پیش کیا، اللہ اللہ، وہ دودھ پیتا بچہ، وہ شیرخوار بچہ جو ابھی بولتا نہیں تھا، اللہ نے اس کو زبان دلوائی، اپنے نبی کی عزت، ناموس اور عصمت کے لیے اس سے گواہ، اور اس نے کیا کہا؟ ان کان قمیصہ قد من قبول فصدقت وہو من الکاذبین،
अगर देखो कमीज आगे से फटी हुई है तो वो औरत सच्ची है और ये झूठों में से है। और वह इनका न कमीज कुद्दम इन दुबुर, अगर वो कमीज पीछे से फटी हुई है तो फकजबत वो झूठी है, वहुआ मिन सादिकीन और ये सच्चे हैं। फलम मारा आ कमीसा, अब उसने ये एक कायदा बयान कर दिया कि भाई जब इंसान भागता है तो आगे भागता है और वो भाग रहे थे और ये पीछे भाग रही थी, लिहाजा कमीज उसने जब पकड़ी तो जाहिर बात है पीछे से पकड़ में आएगी, और अगर वो इसकी तरफ भागते तो वो कमीज आगे से पकड़ती तो आगे से फटती, वो पीछे से फटी हुई, पीछे से फटी हो तो वो सच्ची, आगे से फटी हो, अगर पीछे से फटी हो तो ये सच्चे, और आगे से अगर फटी हो तो वो सच्ची। वो उस कुरान ने बयान किया कि वो बच्चे ने एक कायदा एक फार्मूला बताया, और लादा क्या फरमाया, फलम मारा कमीसा, जब कमीज को देखा गया कुद्दा मिन दुबुर, पीछे से फटी हुई थी। अल्लाह ने अपने नबी की इज्जत नामूस और इस्मत की ऐसे हिफाजत की। मेरे शेख यहां एक बात फरमाते हैं, हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहब नव्वर अल्लाह मरकदहू, कि देखो इस वक्त यहां पर फिरार का हुक्म था, लिहाजा हजरत फरमाते थे कि मौकाए फिरार को जाए करार मत बनाओ। अल्फाज को सुने, मौकाए फिरार को जाए करार मत बनाओ, जहां से भागना चाहिए वहां ठहरो मत। यानी गुनाह के मौके पर अगर कोई ठहरेगा तो गुनाह से बचेगा, और एक आदमी गुनाह खुद देखने जाए, चलो मेला देखने चले या विंडो शॉपिंग करने चले, मॉल चले, मेगा मॉल, हाइपर स्टार और नापाक टावर, कराची में एक टावर है उसका नाम रखा है पाक टावर। मैंने कहा पाक कहां से हो गया, जो जाता है नापाक होता है। क्लिफ्टन की तरफ है, उसका नाम है नापाक टावर, क्योंकि बेशर्मी बेहयाई ऐसी है कि बदनजरी करने वाला पाक रह नहीं सकता, वो नापाक जरूर होगा। एक आदमी अब नजर बचानी है और वो देखे और कहे हमें कुछ नहीं होता, तो मेरे शेख फरमाते हैं कि दो बातें हैं, पहली बात तो या तो ये सच्चा है या झूठा है, एक मुकदमा क्या हुआ, या तो ये सच्चा है या झूठा है। अगर सच्चा है कि मुसलमान पे हम बदगुमानी नहीं करेंगे कि झूठ बोलता है, सच बोल रहा है कि मुझे कुछ नहीं होता, तो फिर इस बेचारे को हकीम के पास जाने की जरूरत है। क्यों भाई, देखने से जो होना चाहिए और ये कहता है मुझे कुछ नहीं हो रहा, इस बेचारे में तकादा ही नहीं है और ये यहां पर आंख बंद करके सो रहा है। ओए दगा रोड़ा, बेचारा हिफाजत नजर कर रहा है, क्या अच्छी नहीं हिफाजत नजर, यही है सोई जाओ। तो फरमाया कि जो ये कहता है मुझे हसीनों को देखने से कुछ नहीं हो रहा, तो भाई मुसलमान है, झूठ तो नहीं बोल सकता, सच बोल रहा है, लेकिन इस मुसलमान को जरूरत है अपने पोशीदा और पेचीदा मसाइल के लिए 80 साला सन्यासी बाबा से राबता करें। और मजे की बात है वहां 28 साल बैठा होता है, तो फिर उससे पूछा जाए भैया कि जिक्र है 80 साल का और आप कह रहे हैं 28 साल, तो बकिया 52 साल किधर गए, ये 52 साल का तजुर्बा आपका कहां का है। और दूसरी बात यही है कि या फिर झूठ बोलता, अब झूठ बोलता है, अब झूठ बोलता है तो उसका पजामा लेबोरेटरी में चेक किया जाए के ऐसी कोई चीज तो बरामद नहीं हुई जिसने इसको नापाक किया है। कि अगर मौलवी साहब से मसला पूछता है कि जब मैं फिल्में देखता हूं और इंटरनेट पर तस्वीरें देखता हूं तो कोई एक चीज चिकनी चिकनी सी मेरी शलवार में आ जाती है, वो क्या होती है? मेरे शेख फरमाते थे खुदा के लिए अल्लाह के लिए अपनी जान पर रहम करो, बदनजरी का काम छोड़ो, मत किसी की मां बहन को देखो। अब मौका फिरा रहा है उसको जाए करार बनाते हो और अल्लाह की लानत खरीदते हो। नजर बचाओ, नजर नीची करो। अब उस नजर के नीची करने में तकलीफ है, बल्कि बाजों का मिजाज इतना रोमांटिक होता है, वो कहते हैं हमारे दिल पर जलजला तारी हो जाता है, दिल पर बिजली गिरती है और दिल का सत्यानाश हो जाता है। हजरत फरमाते हैं यही तो वो चीज है कि जिससे अल्लाह ताला की तजल्लियात इलाहिया मुतवातिरा मुसलसला वाफिरा और बाजगा अता होती है। ऐसा कल्ब जो कि गुनाह से बचने का गम उठाए, अपनी हराम तमन्नाओं का खून करे, इसी कल्ब को तो ताल्लुक माल्ला की दौलत मिलती है। यही वो दिल है कि जिस दिल को फरमाया ना इंदल मुन कसरती कुलूब हूं, मैं टूटे हुए दिलों में रहता हूं। तो गोया के क्या मिला इनाम? लैला से नजर बचाया, मौला को दिल में पाया। अब बताइए साहब इनाम देखा आपने? ये जुमला मेरे शेख का है कि लैला से नजर बचाओ, मौला को अपने दिल में पाओ। लैला से नजर बचाओ, मौला को अपने दिल में पाओ और बाकी रही बात कि नहीं हम तो लैला को देखेंगे, तो मेरे शेख फरमाते हैं लैला को देखने की मिसाल ऐसी है कि एक आदमी चांद का आशिक था। एक दिन चांदनी रात थी और वो गुजर रहा था तो दरिया के किनारे, तो उसने देखा कि उसका जो चांद है वो दरिया में आया हुआ। उसने कहा वाह मजे आ गया, आज तो मेरा महबूब इधर जमीन पर। बस उसने दरिया में कदम रखा, वहां मिट्टी होती है बालू, तो जैसे इस भालू ने कदम रखा तो भालू के वजन से जो बालू मिट्टी थी वो हिली और पानी जो है वो गदला हो गया, मिट्टी वाला पानी हो गया। अब जो उसने देखा तो चांदी नहीं है। इस पर मेरे शेख फरमाते थे जो इन चांदों पर मरता है ना उसको वो चांद मिलता है ना वो चांद मिलता है और ना ये चांद मिलता है। क्यों? वो सब मिट्टी है ना, आखिर में तो मिट्टी है ये सब। दादा फरमाया कुछ नहीं मिलेगा। फिर मौलवी साहब को आके ये ना कहना कि कोई तावीज दे दे, मैंने अपनी पसंद की शादी की थी लेकिन मेरी और मेरी बीवी की बनती नहीं है। तो मौलवी साहब पूछेंगे जो तुम बैठ जा बेटा, मौलवी साहब पूछेंगे कि बेटा तुम तो खुद कहते थे कि हम पहले चैटिंग इसलिए करते हैं जरा हमारी अंडरस्टैंडिंग डेवलप हो जाए। तुम पहले इसीलिए तो खुद ही रिश्ता तलाश करते थे और ईमेल व्हाट्सएप वाइबर पर चीटिंग करते थे, इसीलिए ना कि मुनासबत हो जाए। कभी हो ही नहीं सकती, याद रखना। उसकी वजह क्या है? क्योंकि मैं बहैसियत मर्द एक बात कहता हूं कि मर्द का काम है औरत को बेवकूफ बनाना। लहजा वो बेवकूफ बनाने के लिए क्या कहता है? मैं तेरे लिए आसमान से सितारे लाऊंगा, शहजादी की तरह रखूंगा, हाथ का छाला बना के रखूंगा। और जाहिर बात है हमारा मर तो भाई जब तक उसको बीवी के हाथ की रोटी नहीं मिले ना उसको मजा नहीं आता। तो जब तक वो डार्लिंग हो तो उस वक्त तो वो अपने होटल से भी खाना खा लेता है, लेकिन जब शादी हो जाती है ना तो दो तीन महीने तो होटल से खाना ले आएगा, बारबेक्यू ले आएगा, फिर उसके बाद कहेगा रोटी पका, फिर उसके बाद होगी लड़ाई झगड़े शुरू, अब वो रोमांटिक लाइफ खत्म। क्या मैं झूठ बोल रहा हूं भाई? सही है कि नहीं है? मजे की बात यह कि जिन लोगों की शादी नहीं हुई वो भी गर्दन हिला रहे। अल्लाह ताला समझ अता फरमाए। मां बाप पर भरोसा रखे, मां बाप बुरा नहीं चाहेंगे, भरोसा रखे उन पर, और फिर जो मिल जाए उस पर उससे खैर मांगे, अल्लाह से खैर मांगे कि अगर जमीन खूबसूरत ना भी हो लेकिन उससे गल्ला मिल जाए तो क्या चाहिए भाई। खूबसूरत बीवी भी तो बुढ़ी होगी, हमेशा मलका हुस्न तो नहीं रहेगी ना, और फिर जो चूल्हे में झोंकेगा उसका हुस्न तो ये खुद बर्बाद करेगा। तो याद रखो कि हम लोग तो खुसूसन मशरिकी लोग हैं ना, हमें जो चूल्हे के बगैर वाली बीवी अच्छी नहीं लगती। इसलिए मां बाप पर भरोसा रखे और ज्यादा खूबसूरती के चक्कर में ना पड़े, बस इसकी फिक्र हो कि शरीफ दीनदार नेक बीवी की तलाश करे और वो अल्लाह से मांगे, और फिर अगर शक्ल की कम भी हो तो सबकी जमीन याद रखना बराबर है। और ये बात रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाई है। हां उससे नेक साले औलाद मिल जाए, आलिम हाफिज, आहा अल्लाह हम सब पर फजल फरमाए। इसलिए नजर की हिफाजत करें, अपने लिए रिश्ता तलाश करने का कोई फायदा नहीं है। लेकिन एक बात मां बाप को भी कहता हूं, अपनी औलाद की शादी में मुनासिब वक्त पर शादी करो। औलाद की शादी में ताखीर करना बगैर किसी उज्र वजह के यह गुनाह है, गुनाह, ये गुनाह है। और औलाद को कि जी तुम पहले इंटर करो, फिर ग्रेजुएशन करो, फिर मास्टर करो, फिर उसके बाद पीएचडी करो, तो पहले तो जब बच्चा मैट्रिक करेगा शादी को कहेगा, इंटर करेगा शादी को कहेगा, ग्रेजुएशन तक कहेगा, मास्टर में भी कुछ कुछ कहता रहेगा, पीएचडी के बाद कहेगा कि अब्बा अब तो जरूरत ही नहीं है, क्योंकि बेचारे के सर के बाल उड़ चुके होंगे, कहेगा बाबा अब क्या बचा, पास जो कुछ था वो सर्फे मैं हुआ, अब क्यों ना मस्जिद संभाली जाएगी। इसलिए वक्त पर शादी करो, औलादों की मशवरा करो कि मुनासिब वक्त क्या है। हर एक के बाजों को अल्लाह ताला ने मुआशी हालात अच्छे दिए होते फिर वो क्यों अपने औलादों की शादी में ताखीर करते। हम अपने बड़ों से एक जुमला सुनते थे और वो जुमला ये होता है कि कहते हैं कि औरत के मुकद्दर से मर्द को रिस्क मिलता है। ये हमारे बड़े बूढ़े बोलते हैं ये जुमला कि औरत के मुकद्दर से मर्द को रिस्क मिलता है। वाकई ये कुछ बात समझ में आती है। शादी होती है फिर शादी का जो नतीज निकलते जाते हैं ना जितने, रिस्क उतना वसी होता चला जाता है। याद रखना इस बात को, औलाद जितनी आएगी रिस्क उतना वसी होगा, बरकत भी होगी। इसलिए अल्लाह पे भरोसा रखो। वाखिरु दावान अल्हम्दुलिल्लाह रब्बिल आलमीन। बंदे का भी सफर भी है, दुआ भी कीजिएगा अपने शेख के साथ। बैठो बेटा, अभी दुआ मांगेंगे, फिर अजान होगी, फिर सुन्नत पढ़ेंगे, सही है ना, फिर उसके बाद इंशाल्लाह। तो बंदे का भी सफर भी है, मेरे शेख का सफर है सखर का, तो अल्हम्दुलिल्लाह हजरत की इजाजत से मुझे भी हजरत के साथ जाना है, आज जाना कल आना इंशाल्लाह। दुआ कीजिएगा कि अल्लाह आप उसको मेरी इस्लाह का जरिया बनाए।
اور شیخ کا سفر خوب عافیت خیریت خدمت دین کے ساتھ ہو. اللهم صل على سيدنا ومولانا محمد وصحبه وبارك وسلم. اللهم انك عفو كريم تحب العفو فاعف عنا. يا مقلب القلوب ثبت قلوبنا على دينك. اللهم انا نسالك العفو والعافيه في الدنيا والاخره. يا الله ہم سب پر اپنا فضل فرما, مہربانی فرما. يا الله جو باتیں پیش کی گئیں اس کو يا الله ہماری اصلاح کا ذریعہ بنا, دینی ترقی کا ذریعہ بنا. اور یا اللہ اچھی باتیں یقیناً آپ کی عطا ہے میرے بزرگوں کے صدقے میں, اور یا اللہ تعالیٰ جو بری باتیں ہیں میرے نفس کی شرائط سے اس کو معاف فرمایا دیجئے. اور یا اللہ تعالیٰ اچھے نتائج ہمیں عطا فرما, دینی اور یا اللہ دنیاوی ترقی سے مالا مال فرما, دینی اور دنیاوی یا اللہ عزتوں سے مالا مال فرما. یا اللہ شریعت و سنت پر چلنے کی توفیق عطا فرما. وصلی اللہ تعالیٰ علی خیر خلق محمد وعلی و صحابہ اجمعین ورحمتک یا ارحم الراحمین. اذان ہوگی, اذان کے بعد سنت کے لیے وقت ہے.